अच्छा, अल्हम्दुलिल्लाह भाई, इल्मु सीगा तो मुकम्मल हो गई। इल्मु सीगा के साथ विफाकुल मदारिस का जो सानिया का निसाब है सर्फ का, उसमें खासियात अबवाब भी शामिल हैं। और खासियात अबवाब जो उन्होंने जिक्र की हैं वो फुसूल अकबरी की जिक्र की हैं। फुसूल अकबरी सर्फ की बड़ी मशहूर और जबरदस्त किताब है और फारसी जुबान में है। उसी के अंदर साहिब फुसूल अकबरी जो हैं वो मुख्तसर अंदाज में खासियात अबवाब भी जिक्र करते हैं। तो ये असल किताब वो फारसी में है और बड़ी मुश्किल किताब है, क्योंकि वो कम से कम लफ्जों में लंबी बात करते हैं। उनकी कोशिश होती है थोड़े से थोड़े अल्फाज इस्तेमाल करें, चुनांचे बहुत सी जगह वो सिर्फ इशारा करते हुए चले जाते हैं और उस्ताद को फिर लंबी तकरीर करके वो बात बयान करना पड़ती है। तो एक सूरत तो ये कि हम फुसूल अकबरी से ही पढ़ें, लेकिन उसमें फिर बड़ी लंबी तशरीह करना पड़ेगी और फिर जो खासियत हैं वो आपको बाकायदा लिखनी पड़ेंगी। एक एक बाब की खासियतें आपको अलहदा लिखवानी पड़ेंगी और बात बड़ी लंबी हो जाएगी। इसके बजाय आजकल बहुत से मुदर्रिसीन हजरात ने इन खासियत अबवाब को बाकायदा उर्दू में अलग शाया किया है, छोटे छोटे रिसालों की सूरत में। तो उसमें आसानी हो जाती है कि लिखने की जरूरत नहीं पड़ती, तालिबे इल्म को लिखी हुई शक्ल में ही एक जगह खासियत अबवाब मिल जाती हैं। तो हम भी ये उर्दू की किताब से पढ़ लेंगे और इनमें ज्यादा वाज़े अंदाज में जो है वो मकतबतुल बुशरा वालों की जो इरशादुत तुल्लाब इला खासियत अबवाब है हम उससे कर लेंगे। ये जरा मुख्तसर है किताब, छोटी सी किताब है, जायद बातें इसमें नहीं है और तबाअत भी इसकी साफ है। तो इसमें से पढ़ लें, या आपके पास कोई और किताब हो जिसमें खासियत अबवाब उर्दू में जिक्र हो उसमें से भी आप ये खासियत अबवाब हल कर सकते हैं। अलबत्ता इनको याद करना पड़ेगा भाई, रटना पड़ेगा। तो इनको खूब अच्छी तरह आपने रट लेना है, याद कर लेना है और बड़ी कीमती बातें हैं इसके अंदर भाई। मुख्तलिफ अबवाब के खासियात जो हैं, किस किस मकासिद के लिए अरब मुख्तलिफ अबवाब को इस्तेमाल करते हैं भाई। ये खासियात के बारे में मुख्तसर बयान पहले भी मैं कर चुका हूं कि हर बाब के कुछ खास मानी होते हैं, कि उन मानी को हासिल करने के लिए अरब जो है वो अल्फाज को उन अबवाब में ले जाते हैं। जैसे उसकी नहायत आसान मिसाल जो है वो तादिया है, मुतअद्दी बनाना। बाब इफ़ाल का एक खासा जो है वो मुतअद्दी बनाना है। तो चुनांचे अरब अक्सर औकात किसी लफ्ज को जब मुतअद्दी बनाना हो तो उसको बाब इफ़ाल में ले जाते हैं। मसलन सुलासी मुजर्रद से जलासा का माना है बैठना, खुद बैठना, लेकिन इसी को बाब इफ़ाल में ले गए अजलासा, तो इसका माना है दूसरे को बिठाना। तो देखो जलासा पहले क्या था, लाजिम था, अब अजलासा ये क्या बन गया, मुतअद्दी बन गया। अब इसके लिए मफ़ऊल चाहिए भाई, दूसरे को बिठाना। इसी तरह खराजा का माना है निकलना, लेकिन इसी को मुतअद्दी बनाना चाहते हैं आप, तो आप इसको किस में ले जाएंगे, बाबे इफ़ाल में, और क्या कहेंगे, आ खराजा, उसने निकाला। तो इसके लिए देखो मफ़ऊल चाहिए, मफ़ऊल चाहिए। तो ये मालूम हुआ ये बाबे इफ़ाल का खासा है तादिया, मुतअद्दी बनाना। इसके अंदर जब आप किसी फेल को ले जाते हैं तो ये उसको क्या बना देता है, मुतअद्दी बना देता है। या इसी तरह का एक खासा है बाबे मुफाअला का भाई, और वो है मुशारकत। मुशारकत यानी जानिबैन का एक फेल में शरीक होना। मसलन जाराबा का माना तो है पिटाई करना, जाराबा जैदुन आमरन, زید نے عمر کی پٹائی کی، لیکن اگر یہ بتلانا مقصود ہو کہ دونوں نے ایک دوسرے کی پٹائی کی تو پھر اس کے لیے عرب جو ہے باب مفعلہ یا باب تفاعل استعمال کرتے ہیں. مثلا عرب کسی کو بتلانا چاہتا ہے زید نے عمر کی پٹائی کی اور عمر نے زید کی پٹائی کی، یعنی باہم دونوں نے ایک دوسرے کی پٹائی کی، تو وہ اسی ضربہ کو باب مفعلہ میں لے جائیں گے اور کیسے کہیں گے ضاربا زید عمرن. دیکھو اب لفظوں میں زید فاعل ہے اور عمرن کیا ہے مفعول، ضاربا زید عمرن، لیکن معنی کے اعتبار سے دونوں فاعل بھی ہیں اور دونوں مفعول بھی. معنی یہ ہے زید نے عمر کی پٹائی کی اور عمر نے زید کی پٹائی کی، تو دونوں فاعل بھی ہیں اور دونوں مفعول بھی ہیں. یہ اسی معنی کو باب تفاعل سے بھی ادا کرتے ہیں بھائی، تضارب زید و عمر، یعنی زید اور عمر نے باہم ایک دوسرے کی پٹائی کی. تو اس طرح مختلف ابواب کے خاص معانی ہوتے ہیں، یہ لغوی معنی سے زائد ہوتے ہیں. ایک تو لفظ کا لغوی معنی ہے عربی زبان میں، عربی زبان میں ضرب کا کیا معنی؟ پٹائی کرنا. لیکن باہم ایک دوسرے کی پٹائی کرنا، دیکھو یہ باہم دونوں کا ایک دوسرے کی پٹائی کرنا، یہ ایک زائد معنی آیا، اور یہ کس کی وجہ سے آیا؟ بابے مفعلہ یا باب تفاعل کی وجہ سے. تو اس کو خاصہ کہتے ہیں. بات اچھی طرح سمجھ میں آ گئی؟ تو مختلف ابواب کی مختلف خاصیات ہیں، عرب مختلف الفاظ کو مختلف معانی حاصل کرنے کے لیے مختلف بابوں میں لے جاتے تھے. تو ایک تو اس لفظ کا لغوی معنی ہوتا تھا، یعنی عربی زبان میں، جیسے ضرب ان کا لغوی معنی کیا؟ پٹائی کرنا. عربی زبان میں ضرب ان کا معنی پٹائی کرنا، لیکن اس کے ساتھ باہم ایک دوسرے کی پٹائی کرنا، یہ دیکھو باہم دونوں جانب سے پٹائی کے لیے کون سا باب استعمال کرتے ہیں؟ مفعلہ اور تفاعل. تو یہ ایک زائد معنی اس کے ساتھ آ گیا. تو یہ جو خاصیات ہیں یہ زائد معانی ہوتے ہیں، لغوی معنی کے علاوہ ہوتے ہیں. یا جیسے ایک اور خاصیت ہے باب فعلہ کی، اور وہ آپ پڑھ چکے ہیں ثلاثی مزید فی ملحق کے اندر بھائی، جیسے جل بابا، یہ کس سے ہے؟ جلباب سے. جلباب سے تو جلباب تو بڑی چادر کو کہتے ہیں، اسی سے کیا بنا لیا؟ جل بابا. فعلل یفعلل فعللتن. باب فعلل کا ایک خاصہ ہے ماخذ پہنانا، کسی کو ماخذ پہنانا. تو جلباب کہتے ہیں بڑی چادر کو، تو اسی میں یہ جل بابا باب فعلل میں لے گئے. تو اب جل بابا کا کیا معنی؟ جلباب پہنائی، اس نے دوسرے کو جلباب پہنائی. تو یہ دیکھا پہنانا، یہ پہنانے کا معنی زائد اس میں آ گیا. جلبابا تو جلباب سے ہے، اور جلباب تو چادر کو کہتے ہیں، اس میں پہننے کا معنی نہیں. یہ پہنانے کا معنی کہاں سے آیا؟ باب فعلالا سے آ گیا. اس کو کہتے ہیں الباس ماخذ، ماخذ پہنانا. تو ایک لفظ ماخذ آئے گا، یہ بھی آگے اس کو بیان کریں گے. ماخذ کہتے ہیں جس لفظ سے وہ باب بنایا جائے، اس کو کیا کہتے ہیں؟ ماخذ. تو جل بابا یہ کس سے بنا؟ جلباب سے. تو اس کا ماخذ ہے جلباب، یعنی جس لفظ سے بھی آپ نے باب بنایا ہے، عربوں نے وہ باب بنایا ہے، اس کو ماخذ کہتے ہیں. وہ اس میں جامد بھی ہو سکتا ہے، وہ مصدر وغیرہ بھی ہو سکتے ہیں. اب جلباب یہ مصدر تو نہیں ہے، یہ تو چادر کا نام ہے، لیکن اسی سے کیا بنا لیا؟ جلبابا باب بنا لیا. تو جلباب کو کیا کہیں گے؟ ماخذ. ماخذ اخذ سے ہے، اخذ کا کیا معنی؟ پکڑنا، پکڑنا، لینا. تو ماخذ ظرف کا صیغہ ہے، پکڑنے کی جگہ، لینے کی جگہ. یعنی یہ باب کہاں سے لیا گیا، کہاں سے بنایا گیا؟ جلباب سے. تو جلباب اس کا کیا ہوا؟ ماخذ ہوا بھائی. تو ماخذ کسے کہتے ہیں؟ جس سے اس باب کو بنایا جائے. وہ اس میں وہ مصدر بھی ہو سکتا ہے اور وہ اس میں جامد بھی ہو سکتا ہے. بات اچھی طرح سمجھ میں آ گئی؟ تو یہ آگے خوب تفصیل سے ہر چیز آئے گی، آپ نے ہر چیز کو اچھی طرح سمجھتے جانا ہے. کوئی بات سمجھ میں نہ آئے تو پوچھ سکتے ہیں. دیکھیے اب کتاب پر بھائی، یہ کتاب خاصیات ابواب صفحہ نمبر 9 دیکھیے بھائی. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین والصلاة والسلام علی نبیہ محمد وآلہ وصحبہ اجمعین، اما بعد. خاصیات ابواب، خاصیات خاصیتن کی جمع ہے، خاصیت کے لغوی معنی ہیں. کسی چیز کا دوسری چیز کے ساتھ خاص ہونا. بھئی لغوی معنی, لغت کسے کہتے ہیں؟ لغت زبان, زبان. جب کہیں لکھا ہو اس لفظ کا لغوی معنی ہے, یعنی اس زبان میں اس کا یہ معنی ہے. اب یہاں چونکہ عربی زبان کی بات ہو رہی ہے تو معنی یہ ہوگا کہ عربی زبان میں خاصیت کسے کہتے ہیں؟ ایک چیز کا دوسری چیز کے ساتھ خاص ہونا. تو ایک ہے لغوی معنی, ایک ہے اصطلاحی معنی. اصطلاحی معنی جانتے ہو؟ اصطلاحی معنی جو کسی خاص علم والوں کی جو اصطلاح ہو. کیا ہو؟ خاص علم والوں کی اصطلاح ہو, یعنی وہ ایک لفظ کو کسی چیز کے لیے مقرر کر لیں. وہ کیا کر لیں؟ ایک لفظ کو کسی چیز کے لیے جیسے جیسے اسمن عربی زبان میں نام کو کہتے ہیں. کس کو کہتے ہیں؟ نام کو. لیکن علم نحو کے اندر اسم کسے کہتے ہیں؟ باقاعدہ ایک لمبی تعریف ہے. کسے کہتے ہیں؟ جو اسم وہ کلمہ ہے جو اپنا معنی بتانے میں غیر کا محتاج نہ ہو اور اس کے ساتھ تین زمانوں میں سے کوئی زمانہ بھی ملا ہوا نہ ہو. اب یہ عرب آدمی کے سامنے یہ ذکر کریں, اس کو یہ بات سمجھ میں نہیں آئے گی کہ یہ کیا معنی بیان کریں. اسم کا معنی تو ہوتا ہے نام. ہاں اس نے اگر نحو پڑھی ہوگی پھر تو اسے پتا ہوگا. ہاں عرب کو یہ پتا نہیں ہوگا کیونکہ عربی زبان میں اسم نام کو کہتے ہیں. لیکن علم نحو والوں نے اس لفظ اسم کو خاص کر دیا ایک اور معنی کے ساتھ, تو اس کو کہیں گے اصطلاحی معنی. یعنی علم نحو والوں کی اصطلاح یہ ہے, وہ اس لفظ کو اس معنی کے لیے استعمال کرتے ہیں. تو جب آپ نحوی حضرات سے گفتگو کر رہے ہو اور وہاں اسم کا لفظ بولیں تو وہ معنی مراد لیں گے جو اس علم والوں کی اصطلاح ہے جس کے لیے انہوں نے اس لفظ کو کیا کیا ہے؟ مقرر کیا ہے. بھائی مقرر کیا ہے. یا اور مثال لے لیں جیسے, اچھا یا جیسے لفظ صلات ہے بھائی. صلات کا عربی زبان میں معنی ہے رحمت کے بھائی, یا صلات کا معنی دعا کے ہے بھائی, دعا کے. لیکن اہل اسلام اہل شریعت کی اصطلاح میں صلات کا لفظ بولا جائے تو اس کے معنی دعا کے نہیں ہیں بلکہ عبادت کا وہ خاص طریقہ ہے جس میں قیام بھی ہوتا ہے, رکوبی ہوتے ہیں اور سجدے بھی ہوتے ہیں. تو اگر صلات کا لفظ بولا جائے تو کہیں گے عربی زبان میں تو اس کا معنی ہے دعا, لیکن اصطلاح شریعت میں یہ کسے کہتے ہیں؟ نماز کو کہتے ہیں, وہ عبادت کا خاص طریقہ ہے. تو ایک تو یہ جگہ جگہ ذکر ہوگا لغوی معنی. جب لغوی کہا جائے تو معلوم تو آپ سمجھ جائیں یہ کس زبان میں اس کا معنی بیان ہو رہا ہے, عربی زبان میں. اور جب اصطلاحی لفظ بولا جائے یہاں پر تو اصطلاح سے کس کی اصطلاح مراد ہوگی؟ علم صرف والوں کی اصطلاح مراد ہوگی. بات سمجھ میں آ گئی؟ تو دیکھیے کتاب پر کہتے ہیں خاصیات, خاصیت ان کی جمع ہے. خاصیت کے لغوی معنی ہے کسی چیز کا دوسری چیز کے ساتھ خاص ہونا. علماء صرف کی اصطلاح میں خاصیات ان معانی کو کہتے ہیں جو کسی باب کے لغوی معنی سے زائد ہوں, لغوی معنی سے زائد ہوں لیکن اس کے ساتھ لازم ہوں. اور دیکھو یہ لغوی معنی سے زائد ہوتا ہے. دیکھو ضربن کا معنی تو ہے پٹائی کرنا, لیکن اسی کو باب مفعلہ میں لے گئے ضارب یضارب. اب کون سا زائد معنی اس کے اندر آ گیا؟ مشارکت, یعنی دونوں جانب سے فعل کا ہونا اس میں آ گیا. تو یہ زائد معنی آ گیا, اس کو کیا کہتے ہیں؟ خاصیت. کس کی؟ باب مفعلہ کی. بھائی بات سمجھ میں آ گئی؟ جی آگے دیکھیے اگلے صفحے پر. بھائی آگے انہوں نے تشریح کی ہے لیکن وہ ذرا مشکل انداز میں کیے, اس کو چھوڑ دیں. آگے دیکھیے بھائی صفحہ 10 پر آئیے بھائی. ابواب ثلاثی مجرد. ثلاثی مجرد میں کتنے ابواب آپ نے پڑھے؟ 6 باب. یاد رکھیے ان میں 6 میں سے تین جو ہیں ان کو ام الابواب کہتے ہیں. ام الابواب تمام بابوں کی ماں, یعنی تمام بابوں کی اصل. جیسے ماں سے بچے جنم لیتے ہیں اسی طرح یہ باب بھی جو ہیں یہ کیا کہلاتے ہیں؟ اصل ابواب کہلاتے ہیں بھائی, اصل ابواب. بھائی ان کو ام الابواب یا اصل ابواب کیوں کہتے ہیں؟ वो वजह बतलाएंगे कि वजह ये, एक तो ये कि ये बाब बहुत ज्यादा इस्तेमाल होते हैं अरबी में। आप अरबी जुबान के अफाल उठाएं तो सुलासी मुजर्रद के जितने अल्फाज आपको मिलेंगे वो ज्यादातर तीन बाबों से मिलेंगे, और वो तीन बाब कौन से हैं, जिसमें याद रखो जिसमें माजी और मुजारे में ऐन की हरकत अलग अलग है। जाराबा यज़रिबू, माजी में ऐन पर क्या है, फतहा है, फाला यफ़इलु, और मुजारे में ऐन के नीचे कसरा है। तो एक एक ये बाब, दूसरा नसरा भाई, फाला यफ़उलु नसरा यंसुरु, देखो माजी में ऐन पर फतहा है तो मुजारे में ऐन पर जम्मा, और तीसरा कौन सा बाबे समिया है, समिया यस्माउ, माजी में ऐन के नीचे जेर है तो मुजारे में ऐन पर फतहा है। इनको उम्मुल अबवाब कहते हैं। एक तो वजह यह कि एक कसीरुल इस्तेमाल है, बहुत ज्यादा इस्तेमाल होते हैं, अक्सर अल्फाज इन्हीं से आते हैं, और दूसरी वजह यह कि ये जाब्ते के मुताबिक हैं। किसके मुताबिक हैं, जाब्ते के मुताबिक हैं। जाब्ता क्या, जाब्ता ये कि एक है माजी एक है मुजारे, माजी और मुजारे का एक माना है या अलग अलग, अलग अलग। जब दोनों का माना अलग है तो आयन की हरकत भी अलग होनी चाहिए, और वो ये इस जाब्ते पर पूरा उतरते हैं। इनमें आयन की हरकत माजी में और है और मुजारे में और है, जबकि बाकी तीन बाब वो इस जाब्ते पर पूरे नहीं उतरते। वहां माजी और मुजारे में आयन की हरकत मुख्तलिफ नहीं है बल्कि एक जैसी है। जैसे हसीबा यहसीबू, देखो दोनों में आयन के नीचे कसरा है, और करुमा यकरुमू, देखा दोनों में आयन पर जम्मा है, और फतहा यफ्तहू, इसमें दोनों में आयन पर फतहा है भाई। तो ये तीनों का ज्यादा इस्तेमाल भी नहीं होते, और नीस इनमें ये जाब्ते पर भी पूरा नहीं उतरते। माजी और मुजारे में आयन की हरकत मुख्तलिफ होनी चाहिए क्योंकि इन दोनों का माना मुख्तलिफ है एक दूसरे से। बात समझ में आ गई। देखिए भाई किताब पर कहते हैं, सुलासी मुजरद के पहले तीन बाब यानी नसारा जाराबा समिया उम्मुल अबवाब यानी असले अबवाब कहलाते हैं, इसलिए कि इन तीन बाबों में माजी और मुजारे के आयन कलिमा की हरकत हस्ब कायदा मुख्तलिफ है। कायदा यह है जब माना मुख्तलिफ हो तो हरकत भी मुख्तलिफ होनी चाहिए। ये तीन बाब इस कायदे के मुआफिक और कसीरुल इस्तेमाल हैं, इसलिए उम्मुल अबवाब कहलाते हैं, जबकि बाकी अबवाब फतहा करुमा हसीबा के आयन कलिमा की हरकत माजी और मुजारे में एक दूसरे से मुख्तलिफ नहीं होती और कलीलुल इस्तेमाल भी हैं, इसलिए फुरुउल अबवाब कहलाते हैं। क्या कहलाते हैं, फुरुउल अबवाब, कि ये फरा है, फरा शाख को कहते हैं, शाख को, जैसे एक तने से मुख्तलिफ शाखें निकलती हैं भाई। खासियत बाबे नसारा, सबसे पहले ये जो उम्मुल अबवाब हैं इनकी खासियतें जिक्र करेंगे, और याद रखना ये खासियतें सिर्फ यही नहीं है जो ये जिक्र कर रहे हैं, ये तो एक आध बड़ी खासियत जिक्र कर देंगे, खासियतें इनकी बहुत ज्यादा हैं, लेकिन चूंकि वो एक दूसरे जैसी हैं इसलिए उनको जिक्र नहीं कर रहे। जो खासियत अलग है और नुमाया है वाज़ह है उसको सिर्फ जिक्र कर रहे हैं। तो खासियत बाबे नसारा, बाबे नसारा की खासियत, इस बाब की मशहूर खासियत मुगालबा है। मुगालबा, मुगालबा किसे कहते हैं, खुद बयान कर रहे हैं, कहते हैं मुगालबा के लुगवी माने हैं एक दूसरे पर गालिब आने की कोशिश करना, एक दूसरे पर, एक दूसरे पर गालिब आने की कोशिश करना, यानी एक दूसरे से जीतने की कोशिश करना, इसको क्या कहते हैं, मुगालबा अरबी जुबान में, अरबी जुबान में। और इस्तेलाह इल्मे सर्फ में मुगालबा किसे कहते हैं, इस्तेलाह इल्मे सर्फ में इधर देखिए, इसे कहते हैं कि पहले बाब मुफाला जिक्र हो जुमले में, तवज्जो है, जुमले में क्या जिक्र हो, बाब मुफाला, और बाब मुफाला में जानिबैन से फेल होता है कि नहीं होता, तो जानिबैन से एक फेल जिक्र हो, इज़ैद ने भी इस तरह किया और अमर ने भी इस तरह किया, फिर उसके बाद बाब नसरा को लाया जाता है यह बतलाने के लिए कि इनमें से जीता कौन, गालिब कौन आया। पहले कौन सा जिक्र होगा, मुफाला, उसमें मुकाबले का जिक्र होगा, اور اس کے بعد کون سا ذکر ہوگا باب ما بین نصارا بھائی، اس کو کہتے ہیں مغالبہ. دیکھو عربی زبان میں یہ معنی نہیں تھا مغالبے کا، عربی زبان میں تو مغالبے کا کیا معنی؟ ایک دوسرے پر غالب آنے کی کوشش کرنا. لیکن اصطلاح ہے علم صرف میں کسے کہتے ہیں مغالبہ؟ کہ پہلے باب مفعلہ ذکر ہو، اس میں جانبین سے فعل اور جانبین سے مقابلہ ذکر ہو، اور اس کے بعد کس کو ذکر کیا جائے؟ کسی باب کو، کسی بھی. یہاں تو باب نصرہ ہے، کبھی باب ضربہ کو بھی ذکر کریں گے. اس کے بعد کسی باب کو ذکر کیا جائے یہ بتلانے کے لیے کہ کون غالب آیا، کون جیتا ان دونوں میں سے. بھائی بات سمجھ میں آ گئی؟ دیکھیے اب کتاب پر. مغالبہ کے لغوی معنی ہیں ایک دوسرے پر غالب آنے کی کوشش کرنا، اور اصطلاحی معنی ہے باب مفعلہ کے بعد کسی فعل کو اس غرض سے ذکر کرنا تاکہ اس فعل کے ذریعے فریقین میں سے کسی ایک کے غالب ہونے کو ظاہر کیا جائے. دو فریق تھے نا، دونوں میں مقابلہ تھا باب مفعلہ میں، اور اس کے بعد دونوں فریقین میں سے کون غالب ہوا وہ بتلانے کے لیے لاتے ہیں. پھر دیکھیں باب مفعلہ کے بعد کسی فعل کو اس غرض سے ذکر کرنا تاکہ اس فعل کے ذریعے فریقین میں سے کسی ایک کے غالب ہونے کو ظاہر کیا جائے. اس غلبہ کو ظاہر کرنے کے لیے جو فعل لایا جاتا ہے وہ باب نصرہ سے ہوگا، اگرچہ وہ فعل اصل وضع میں کسی اور باب سے ہو. اصل وضع میں کسی اور باب سے ہو، جیسے زرابا یزریبو. تو یہ زرابا تو باب زرابا سے ہے، زرابا یزریبو. لیکن آپ جب اس کو مغالبے کے لیے لائیں گے تو باب نصرہ میں لے جائیں گے. مثلا میں کہنا چاہتا ہوں کہ میں نے اور زید نے باہم ایک دوسرے کی پٹائی کی. زارابانی زیدن، زارابانی کیا مانا؟ میں نے زید کی پٹائی کی اور زید نے، یا یوں کہو زید نے اور میں نے باہم ایک دوسرے کی پٹائی کی، یا یوں کہو میں نے اور زید نے ایک دوسرے کی پٹائی کرنے میں مقابلہ کیا، تو پھر میں اس پر غالب آ گیا. تو کیسے بولیں گے؟ جی مفعلہ ذکر کر دیا نا، زاربنی زیدن. اب آگے ذکر کرو، نصرہ ذکر کرو. فضاربتوہو یہ باب نصرہ سے ہے. آپ کہیں گے یہ تو زاربہ کی طرح ہے. بھائی بے شک زاربہ جیسا ہے، لیکن اس وقت کس سے ہے؟ نصرہ سے ہے، کیونکہ یہ غلبہ ظاہر کرنے کے لیے آیا ہے. ماضی تو زاربہ اور نصرہ کی ایک جیسی ہے، اس لیے آپ کو پتہ نہیں چل رہا. مزارے لے آؤ تو فوراً پتا چل جائے گا. ذرا مزارے لے آؤ، پیچھے بھی مزارے لے آؤ. یزاربنی زیدن، زاربا یزارب، یزاربنی زیدن. زید اور میں آپس میں پٹائی کرنے میں مقابلہ کرتے ہیں، پھر میں اس پر غالب آ جاتا ہوں. بولیں ہاں ہاں. نصرہ سے لاؤ، میں غالب آ جاتا ہوں. متکلم کا صیغہ لاؤ، نصرہ سے لاؤ، متکلم کا صیغہ لاؤ. فَأَزْرُبُهُ أَنصُرُ أَنصُرُ أَزْرُبُ. حالانکہ زاربہ تو کس سے ہے؟ باب زاربہ میں تو کیسے کہتے أَزْرِبُهُ، لیکن أَزْرِبُ نہیں کہیں گے، بلکہ کیا کہیں گے؟ فَأَزْرُبُهُ يُزَارِبُنِي زَيْدٌ. فَأَزْرُبُهُ تو میں اس پر پٹائی میں، یا یوں کہوں گا وہ مجھ پر غالب آ جاتا ہے، تو پھر کیسے کہوں گا؟ یزربو ینصرو، فیزربنی زید، تو زید مجھ پر غالب آ جاتا ہے. بھائی معنی سمجھ میں آیا؟ بھائی کتاب پر دیکھیے، بھائی یہ معنی ہے اس غلبہ کو ظاہر کرنے کے لیے جو فعل لایا جاتا ہے وہ باب نصرہ سے ہوگا، اگرچہ وہ فعل اصل وضع میں کسی اور باب سے ہو. بھائی زرابہ کا مادہ تو زرابہ یزریبو سے تھا، لیکن غلبے کے اظہار کے لیے کس باب میں لے گئے؟ نصرہ میں لے گئے. بھائی نصرہ ینصرو، زرابہ یزربو ہو جائے گا. جیسے یخاصمنی زیدن، زید میرے، خصومت کہتے ہیں جھگڑنے کو. یخاصمنی زیدن، زید میرے ساتھ خصومت میں مقابلہ کرتا ہے، جھگڑے میں مقابلہ کرتا ہے. ادھر دیکھیے، یخاصمنی زیدن، زید میرے ساتھ झगड़े में मुकाबला करता है तो फिर मैं उस पर गालिब आ जाता हूं तो कैसे कहेंगे फअख्सुमुहु। बात समझ में आ गई जी। देखिए किताब पर जैसे युखासिमुनी जैदुन फअख्सुमुहु, मैं और जैद बाहम झगड़ते हैं, ये किसका तर्जमा है? युखासिमुनी जैदुन, चाहे यूं तर्जमा कर लो मैं और जैद बाहम झगड़ते हैं, या यूं कर लो मैं और जैद झगड़े में मुकाबला करते हैं। तो मैं और जैद बाहम झगड़ते हैं बस मैं झगड़े में उस पर गालिब आता हूं। और युजारिबुनी जैदुन फअज़रुबुहू, मैं और जैद एक दूसरे को मारते हैं बस मैं उस पर गालिब आता हूं। या और मिसाल ले लो, करुमा यकरुमु से बना लो। करुमा का क्या माना? मुअज्जज होना, करीम। उन किसको कहते हैं? मुअज्जज आदमी, इज्जत वाला आदमी। करुमा यकरुमु, बाबे करुमा है। लेकिन मैं बतलाना चाहता हूं मैं और जैद मुअज्जज होने में मुकाबला करते हैं तो मैं उस पर गालिब आ जाता हूं तो कैसे कहूंगा? हां, युकारिमुनी जैदुन, चाहे मुजारे ले आओ चाहे माजी ले आओ। माजी लाओ तो दोनों जगह माजी ले आओ, मुजारे लाते हो तो दोनों जगह क्या लाओ? मुजारे। युकारिमुनी जैदुन, जैद मेरे साथ मुअज्जज होने में मुकाबला करता है। फिर फअकरुमुहु, तो मैं उस पर गालिब आ जाता हूं मुअज्जज होने में। या और मिसाल ले लो, आलिमा जानना, जानना इसी से बना लो। मैं और जैद इलम में मुकाबला करते हैं। युआलिमुनी जैदुन, देखो या को मैं मफूल बना रहा हूं और जैद को क्या बना रहा हूं? फाइल। आप चाहे जैद को मफूल बना लें और मुतकल्लिम को फाइल बना दें, कैसे बोलें? हां, मुतकल्लिम का सीगा बोलो युआलिमु जैदन, आलिमो मैं मुकाबला करता हूं किस से? जैद से। देखा वही बाबे मुफाला है। और फिर मैं उस पर गालिब आ जाता हूं फअअलमुहु, या यूं कहें वो मुझ पर गालिब आ जाता है फयालमुनी जैदुन, तो वो मुझ पर गालिब आ जाता है। तरीका समझ में आ रहा है? तो देखिए आगे किताब पर इन मिसालों में अख्सुमु और अज़रुबु दोनों बाबे नसरा से इस्तेमाल हुए हैं, अगरचे ये दोनों असले वजा में मकसूरुल ऐन यानी बाबे ज़राबा से हैं। फ़ाइदा, बाबे मुफाला के बाद इजहार गलबा के लिए जो फील लाया जाता है, तवज्जो है, बाबे मुफाला के बाद इजहार गलबा के लिए जो फील लाया जाता है वो अक्सर बाबे नसरा से होता है। लेकिन अगर ये फेल मिसाल अजवफे याई और नाकिसे याई हो तो बाबे नसरा से नहीं आएगा बल्कि बाबे जराबा से आएगा। ये नीचे आ रहा है अभी। क्या हो अगर? अगर मिसाल हो या अजवफे याई हो, अजवफे वावी नहीं, या नाकिसे याई हो यानी नाकिसे वावी ना हो। मिसाल तो जो भी हो चाहे वावी हो चाहे याई, लेकिन अजवफ और नाकिस क्या हो? याई। इसमें आप मुगालबा जाहिर करना चाहते हैं, ऐसा फेल है जो मिसाल है या अजवफ याई है या नाकिस याई है, तो आप मुगालबे के लिए बाबे नसरा नहीं इस्तेमाल करेंगे बल्कि बाबे जराबा इस्तेमाल करेंगे। बात समझ में आ गई? तो कहते हैं लेकिन अगर ये फेल मिसाल अजवफ याई नाकिस याई हो तो बाबे नसरा से नहीं आएगा, इसलिए कि मुअत्तल की ये किस्में कलाम अरब में बाबे नसरा से मुस्तामल नहीं। खासियत बाबे जराबा मुगालबा, इस बाब की खासियत भी मुगालबा है बशर्ते के वो फेल जिसको बाबे मुफाला के बाद इजहार गलबा के लिए लाया जाता है मिसाल अजवफ याई या नाकिस याई हो। मिसाल वावी की मिसाल युवाइदुनी जैदुन फअइदुहु, मैं और जैद एक दूसरे से वादा करते हैं फिर मैं वादा पूरा करने में उस पर गालिब आ जाता हूं। वादा क्या है? मिसाल है, इसलिए किस बाब से आया? ज़राबा से। अगर ये मिसाल ना होता तो फिर कहां से आता? नसरा से। अगली मिसाल देखिए, मिसाल याई की मिसाल या सारहू ज़ैदुन फ या सारहू, उसने और जैद ने बाहम जुआ खेला, बस जैद उस पर जुआ खेलने में गालिब आ गया। अजवफ याई की मिसाल, युबा ये उनी जैदुन फ अबी उहू, जैद और मैं बाहम मामला बया करते हैं, बस मैं उस पर गालिब आता हूं। हम आपस में क्या करते हैं? बया करते हैं, यानी खरीदो फरोख्त करते हैं, तो मैं उस पर इस खरीदो फरोख्त में गालिब आ जाता हूं। नाकिस याई की मिसाल, युरामी नी जैदुन फ अरमी ही, जैद और मैं बाहम तीरंदाजी करते हैं, बस मैं गालिब आता हूं। तर्जमा समझ में आ रहा है? या तर्जमा यूं भी कर सकते हैं, युवाइदुनी जैदुन फाइदुहू। कैसे करेंगे तर्जमा? यहां तो है मैं और जैद एक दूसरे से वादा करते हैं, दूसरे लफ्जों में आप यूं कह सकते हैं, मैं और जैद वादे में एक दूसरे से मुकाबला करते हैं, तो मैं उस पर गालिब आ जाता हूं। और या सराहू जैद उन फया सराहू, यहां क्या तर्जमा कर सकते हैं? वो और जैद क्या करते हैं? जुए में मुकाबला करते हैं। युबा यौनी जैदुन, यहां क्या तर्जमा कर सकते हैं? मैं और जैद खरीदो फरोख्त में मुकाबला करते हैं, तो मैं उस पर गालिब आ जाता हूं। और युरामीनी जैदुन फ अरमी ही, यहां क्या तर्जमा कर सकते हैं? मैं और जैद जो है तीरंदाजी में मुकाबला करते हैं, तो मैं उस पर गालिब आ जाता हूं। अब एक और बात याद रखिए, कीमती बात भाई, मुगालबा याद रखिए सिमा पर मौकूफ है। किस पर मौकूफ है? सिमा पर। यह नहीं कि आप जिस मर्जी बाब को दिल चाहे मुगालबे के लिए बाबे नसारा में ले जाएं और जाराबा में ले जाएं, नहीं नहीं, इसमें आपको कलाम अरब को देखना पड़ेगा। जहां अरबों ने यह बाबे नसारा और जराबा को मुगालबे के लिए इस्तेमाल किया है, आप भी कर सकते हैं। जहां उन्होंने नहीं किया, आप भी नहीं कर सकते। ये जितनी मिसालें जिक्र हुई हैं, ये अरबों से हमने सुनी है। ये नहीं कि आप जिस मर्जी लफ्ज से उठाकर मुगालबा के लिए बाबे नसरा या जराबा में उसको ले जाए, ऐसा नहीं कर सकती। किस पर मौकूफ है? सिमा पर मौकूफ है। ये बड़ी कीमती बात है, उमूमन तलबा इसको याद नहीं रखते भाई, इसको आपने याद रखना है। आगे देखिए भाई, खासियत बाब समिया, ये बाब अक्सर लाजिम इस्तेमाल होता है। अक्सर लाजिम, ये अक्सर है, हमेशा नहीं, मुतादी भी इस्तेमाल होता है, लेकिन ज्यादातर किस तरह होता है? लाजिम, फेले लाजिम होता है। आगे देखिए, बीमारी, खुशी, गम, रंग व ऐब और जिस्मानी कैफियात पर दलालत करने वाले अल्फाज ज्यादातर इसी बाब से आते हैं। यानी ऐसे अल्फाज जो किस पे दलालत करें? बीमारी पर, या खुशी और गम पर, या रंग और ऐब पर, या किसी जिस्मानी कैफियत, जिस्मानी हालत पर, तो उसके लिए बाबे समिया इस्तेमाल होता है। जैसे सकीमा, वो बीमार हुआ, देखो ये बीमारी पर दलालत कर रहा है। फरीहा, वो क्या हुआ? खुश हुआ, देखो ये खुशी पर दलालत है। हजीना, वो गमगीन हुआ, देखो गम का जिक्र है। सविदा, वो काला हुआ, देखो रंग का जिक्र है। और बलीजा, कुशादा, कुशादा अबरू हुआ, ये मद नहीं होना चाहिए, कुशादा अबरू हुआ। अबरू, अबरू जो है ये भवे भाई, भवे ये आंख के ऊपर, माथे और आंख के दरमियान जो हड्डी के ऊपर बाल हैं, ये इसको क्या कहते हैं? भवे, और अबरू भी कहते हैं। और आपने देखा होगा ये एक आंख पर भी इस तरह है, दूसरी पर भी इस तरह है, और दरमियान में इनके फसल है, जुदाई है। बाज लोगों की ये आपस में मिली हुई होती हैं। क्या होती हैं? मिली हुई होती हैं। तो यहां बलीजा आया, कुशादा अबरू हुआ, यानी उस शख्स की ये अबरू, ये भवें आपस में जुदा है, कुशादा है, मिली हुई नहीं है भाई। तो ये देखो एक जिस्मानी कैफियत जिक्र हुई, बात समझ में आ गई। आगे देखिए भाई, खासियत बाबे फतहा, ये एक एक दो दो खासियतें जिक्र कर रहे हैं। मैंने बतलाया सिर्फ यही खासियतें नहीं है, और भी खासियतें, लेकिन ये मुख्तसर तौर पर बस वो अहम अहम जिक्र कर रहे हैं। खासियत बाबे फतहा, इस बाब की खासियत लफ्जी है, वो ये कि इस बाब से सिर्फ वो अफ़ाल आते हैं जिनके ऐन कलिमा लाम कलिमा या दोनों के मुकाबले में हर्फ हल्की हो गई। आप पढ़ चुके हैं बाब फतह से वो कलिमा आएगा जिसका ऐन या लाम क्या हो, हर्फ हल्की हो गई। और फिर इस पर इश्काल हुआ था कि अबा या अबा भी तो इसी से आता है, उसमें तो ऐन या लाम हर्फ हल्की नहीं। और साहिब इल्म सिगा ने क्या बतलाया था कि मेरे उस्ताज ने यहां क्या कैद बढ़ा दी कि वो सही हो भाई, और अबा या अबा तो सही नहीं है, ये तो महमूज है और नाकिस है भाई। कहते हैं हरूफ हल्की छह हैं, हरूफ हल्की शश बबद ए नूर ऐन, हरफ हल्की छे है ए मेरी आंखों के नूर, हमजा हाओ हाओ खाओ ऐन गैन। जैसे जहाबा यज़हबू, जहाबा इसमें देखो ऐन क्या है, हा, और हा जो है हरफ हल्की है, हा हलक से अदा होता है, ऐन कलिमा हरफ हल्की है। फतह यफ्तहू इसमें क्या है, हा है जो लाम कलिमा है, तो लाम कलिमा हर्फ हल्की है। बखा यब खाऊ, बखा यब खाऊ के माने फरमा बरदार होना, इसमें ऐन और लाम कलिमा दोनों हर्फ हल्की हैं। और अबा यबा या रकाना यरकानू के, भाई अबा यबा भी इसी बाब से आता है, अभी बताया ये आम सरफी इसको शाज कहते हैं। क्या कहते हैं, क्या माना शाज, हाँ खिलाफ कानून है, अलबत्ता इस्तेमाल के एतबार से बिल्कुल ठीक है, अरब इसी तरह बोलते हैं भाई, लेकिन हाँ मैंने कानून बनाया उस कानून के अंदर यह दाखिल नहीं हो रहा। या रकाना यरकानू, रकाना यरकानू भी आता है इस बाब से, उसको भी उलमा क्या फरमाते हैं, शाज है, शाज है, उसमें भी कोई हर्फ हल्की नहीं है भाई। जबकि बाजों ने लिखा कि रकाना यरकानू तदाखुल अबवाब से है, किससे है, तदाखुल अबवाब से। तदाखुल अबवाब यह है कि दो बाबों को आपस में एक दूसरे के अंदर दाखिल कर दें, माजी एक की ले लें मुजारे एक का ले लें। तो रकाना में माजी जो है नसारा से ले ली, नसारा रकाना, और मुजारे जो है वो समिया से ले लिया यस्माउ यरकानू। तरीका समझ में आया, तो ये किस में से है, तदाखुल अबवाब में से है, यानी अरब इस तरह बोलते हैं, माजी इसकी बोलते हैं तो किससे बोलते हैं, नसरा से, और मुजारे बोलते हैं तो किससे बोलते हैं, समिया से। तो बाज इसको तदाखुल में शामिल करते हैं और बाज कहते हैं कि नहीं ये बाबे फतहा से ही है। अच्छा अगर ये तदाखुल से हो फिर तो इश्काल ही कोई नहीं भाई, हां अगर ये तदाखुल से नहीं है, किससे है, बाबे फतहा से, तो फिर इश्काल होता है कि इसका तो ऐन या लाम हर्फ हल्की नहीं है। तो बाज जवाब क्या देते हैं, कि ये तदाखुल अब आपके कबील से है, ये बाबे फतहा से है ही नहीं। और जबकि बाज जवाब देते हैं कि नहीं ये बाबे फतहा ही से है, अलबत्ता ये फिर कहते हैं कि ये शाज है। क्या है, शाज है। देखिए किताब पर कहते हैं, और अबा या अबा या रकाना या रकानू के ऐन और लाम कलिमा में हर्फ हल्की ना होने के बावजूद बाबे फतहा से आना शाज है। फायदा, अच्छा फायदे में ये बतलाएंगे इधर देखिए कि जो भी कलिमा बाबे फतहा से आएगा उसका ऐन या लाम हर्फ हल्की होना जरूरी है, लेकिन इसका यह मतलब नहीं जिस कलीमे का भी आयन या लाम हर्फ हल्की हो आप कहें ये किससे है, बाबे फतहा से, नहीं नहीं वो और बाबों से भी हो सकता है, लेकिन इससे जो आएगा उसका आयन या लाम हर्फ हल्की होना जरूरी है। देखिए भाई फायदा, यहां ये वजाहत जरूरी है कि किसी फेल के बाबे फतहा से आने के लिए ये शर्त है कि उसका आयन कलीमा या लाम कलीमा हर्फ हल्की हो, यह मतलब नहीं कि किसी कलीमा का आयन या लाम कलीमा हर्फ हल्की हो तो वह जरूर बाबे फतहा से होगा। जैसे वादा यईदू ये किस बाब से है, ज़रबा से है, हालांकि इसमें ऐन हर्फ हल्की है। समिया यस्माउ ये किस बाब से है, समिया से, हालांकि इसमें लाम क्या है, हर्फ हल्की। तो कहते हैं जैसे वादा यईदू समिया यस्माउ कि इनके ऐन कलिमा और लाम कलिमा के मुकाबले में हर्फ हल्की है मगर बाब फतहा से नहीं। खासियत बाब करोमा, ये बाब लाजिम इस्तेमाल होता है, मुतअद्दी नहीं, ये बाब मुतअद्दी नहीं, हां ये माना नहीं कि मुतअद्दी से आता ही नहीं, कोई एक दो कलिमात आए होंगे, लेकिन आम तौर पर बाकी सारे कलिमात इसके क्या हैं? लाजिम। तो ये बाब लाजिम इस्तेमाल होता है, मुतादी नहीं। और इस बाब से तीन किस्म के अफाल इस्तेमाल होते हैं। नंबर एक, वो अफाल जो सिफत खल्की पर दलालत करें। किस पर दलालत करें? खल्की, यानी पैदाइशी सिफत हो किसी चीज की, उस पर दलालत करें। जैसे सगूरा कबूरा, सगूरा का माना छोटा होना, छोटा हुआ, और कबूरा का माना बड़ा। देखो, छोटा या बड़ा होना ये पैदाइश यानी बनावट के एतबार से है, खिलकत के एतबार से है कि एक चीज को बनाया ही आपने छोटा, दूसरी चीज को बनाया ही आपने बड़ा। तो देखो, खिलकत के एतबार से ही एक चीज छोटी है और एक चीज बड़ी है। भाई माना समझ में आ गया? भाई तो वो अफाल जो सिफत खल्की पर दलालत करें, यानी जिस सिफत पर मौसूफ की पैदाइश और खिलकत हुई हो, यानी उसकी बनावट हुई हो। जैसे हसुना, हसीन हुआ। भाई हसीन होना ये सिफत किस तरह की है? पैदाइशी है। अल्लाह ने पैदाइश से इब्तिदाए से किसी को क्या बनाया है? हसीन बनाया है। कबूहा, बदसूरत हुआ। देखो, कभी होना ये पैदाइशी सिफत है। भाई शजुआ, बहादुर हुआ। बहादुर होना देखो ये क्या है? पैदाइशी सिफत है। तो हुसन, कुबो, बहादुरी खल्की औसाफ हैं। और मैंने एक दो मिसालें और भी जिक्र कर दी, जैसे कबूरा और सगूरा। भाई कबूरा और सगूरा ये जायद मिसालें मैं जब दिया करूं, ये नोट करते जाया करो, ये आपको काम आएंगी भाई, जगह जगह। भाई तो कबूरा और सगूरा, कबूरा का क्या माना? बड़ा हुआ। सगूरा का क्या माना? छोटा। तो बड़ा होना और छोटा होना ये भी पैदाइशी सिफत है, बनावट के एतबार से। देखो, कोई गाड़ी फैक्ट्री वाले छोटी बनाते हैं, कोई बड़ी बनाते हैं। तो देखो, ये उसकी बनावट खलकत के एतबार से एक चीज क्या है? बड़ी बनाई, एक चीज छोटी बनाई। तो ये उसकी बनावट के एतबार से सिफत है। भाई आगे देखिए। भाई नंबर दो, वो अफाल जो सिफत खल्की तो ना हो लेकिन बार बार तजर्बे और मश्क से मौसूफ के साथ सिफत खल्की की तरह लाजिम बन गए हों। जैसे फकूहा, फकी हुआ। भाई देखो, फकूहा, फकी होना। फकी किसे कहते हैं? जो इल्म फिका का माहिर है। भाई जो कुरान और हदीस से क्या करता है? मसाइल निकालता है खुद। अब देखो, ये पैदाइशी सिफत तो नहीं, लेकिन इंसान कोशिश करता है, बार बार मेहनत करता है, यहां तक कि इसका माहिर बन जाता है। और जब एक दफा माहिर बन जाए, अब ये सिफत उससे जुदा नहीं होगी। या जैसे जैसे आपने इल्म सर्फ पढ़ा, इब्तिदा में आपको सर्फ नहीं आती थी, लेकिन आपने मुसलसल मश्क की, मेहनत की, याद करते रहे करते रहे, और अब आप बेहतरीन सर्फी बन गए। तो ये सिफत खल्की तो नहीं आपके, आप सर्फ के माहिर हैं, लेकिन बार बार की मश्क से आपको महारत हासिल हो गई और अब ये सिफत आपके साथ लाजिम हो गई, अब आपसे जुदा नहीं होती। किताब पर देखिए, वो अफाल जो सिफत खल्की तो ना हो लेकिन बार बार तजर्बे और मश्क से मौसूफ के साथ सिफत खल्की की तरह लाजिम बन गए हों। जैसे फकूहा, फकी हुआ। फकाहत अगरचे सिफत खल्की नहीं लेकिन बार बार मश्क की वजह से मौसूफ के साथ लाजिम बन जाती है। या दूसरी मिसाल देखो, जैसे अदूबा, अदूबा या अदूबू, अदीब होना। अदीब होना, अदीब किसे कहते हैं? जो इल्म अदब का माहिर हो। भाई इल्म अदब का माहिर हो। भाई इंसान मेहनत करता है, कोशिश करता है, यहां तक के माहिर अदीब बन जाता है। तो यह अब सिफत उससे जुदा नहीं होती। तो यह भी सिफत खल्की तो नहीं लेकिन अब उसके साथ लाजिम हो गई। किसकी तरह? सिफत खल्की की तरह। तो यह भी किससे आएगी? बाबे करुमा से। आगे देखिए नंबर तीन, वो अफाल जो ऐसी सिफत पर दलालत करें जो सिफात खल्की के साथ मुशाबे हो। तवज्जो है? जो वो अफाल जो ऐसी सिफत पर दलालत करें जो सिफात खल्की के साथ मुशाबे हो। जैसे जनुबा, जनुबा वो जनाबत वाला हुआ, जनाबत वाला हुआ। या तहूरा वो पाक हुआ, वो पाक हुआ। देखिए आगे, ये अगरचे सिफाते खल्की नहीं پاک ہونا یا جنابت والا ہونا یہ تو صفت خلقی نہیں. غسل کرے گا وضو کرے گا تو پاک ہو جائے گا. جب جنابت لاحق ہوگی تو کس حالت میں ہو جائے گا؟ جنابت والا ہو جائے گا. تو آگے دیکھیے کتاب پر کہتے ہیں یہ اگرچہ صفات خلقی نہیں لیکن خلقی صفات کے ساتھ مشابہ ہیں. کس کی طرح مشابہ ہیں؟ خلقی صفات کے ساتھ مشابہ ہیں. جیسے ناپاکی اور پاکی کا حکم, ناپاکی اور پاکی کا حکم صفت خلقی کی طرح یعنی لگ گیا ایک چیز پر, اس کے پورے بدن پر لگ گیا. جنابت ہوئی تو پورے بدن پر کیا حکم لگ گیا؟ جنابت کا. اور پاک ہوا تو پورے بدن پر کس چیز کا حکم لگ گیا؟ پاک ہونے کا. تو صفت خلقی کی طرح اس پر یہ وصف اس کے ساتھ لگ گیا. بھائی آگے دیکھیے بھائی, فائدہ اوصاف خلقیہ کرما کی طرح باب سمیعہ سے بھی آتے ہیں, لیکن دونوں میں فرق یہ ہے کہ باب کرما سے وہ اوصاف خلقیہ استعمال ہوتے ہیں جن میں دوام ہوتا ہے. جیسے حسنا, اس میں کیا ہے؟ دوام. ایک شخص حسین ہے تو کیا حسن کبھی جدا ہوتا ہے اور کبھی واپس آتا ہے یا مسلسل رہتا ہے؟ مسلسل. یہ دوام ہے, دیکھا اس میں دوام ہے جیسے حسن. اور باب سمیعہ سے آنے والے اوصاف میں دوام نہیں ہوتا. جیسے فریحا, وہ خوش ہوا. اب بتاؤ کوئی خوش ہو تو ہر وقت خوش رہتا ہے؟ نہیں. تو اس میں دیکھو دوام نہیں ہے بھائی. جیسے فریحہ, خوشی میں دوام نہیں ہوتا. خاصیت باب حسیبہ, حسیبہ باب کی خاصیت بھائی. اچھا اس کی خاصیت انہوں نے لکھی نہیں ہے, لکھ لیں بھائی. اس باب کی خاصیت یہ ہے کہ اس سے عربی زبان میں چند ہی الفاظ آتے ہیں. اس باب کی خاصیت یہ ہے, اس باب کی خاصیت یہ ہے کہ اس سے عربی زبان میں, کہ اس سے عربی زبان میں بہت تھوڑے الفاظ آتے ہیں, بہت تھوڑے الفاظ آتے ہیں. بات سمجھ آ رہی ہے؟
جی.
کیا خاصیت ہے اس باب کی؟ بہت تھوڑے الفاظ آئے ہیں. پوری عربی زبان میں تلاش کرو, بہت تھوڑے سے الفاظ آپ کو ملیں گے. جیسے صاحب فصول اکبری نے 32 الفاظ ڈھونڈے بھائی. کتنے؟ 32 الفاظ ڈھونڈے ہیں پورے عربی میں. اب دیکھیے کتاب پر, صاحب فصول اکبری نے اس باب سے آنے والے الفاظ اپنی کتاب میں 32 درج کیے ہیں, جن میں سے بعض کی مثالیں انہوں نے اپنی کتاب میں ذکر کی ہیں جو مندرجہ ذیل ہیں. یہ کچھ لفظ ہیں بھائی. کل انہوں نے کتنے فرمایا؟ کتنے ملے مجھے؟ 32. آپ تلاش کریں, ہو سکتا ہے 2-3-4 آپ کو بھی مل جائیں مزید, لیکن بہت تھوڑے ہی عرب میں, 32 سے کچھ ہی زائد آپ کو شاید مل جائیں. تو اب وہ لفظ ذکر کر رہے ہیں. نمبر 1 دیکھو, نعیمہ خوشحال ہوا. نمبر 2 ومیقا اس نے دوست رکھا. نمبر 3 وبیقا وہ ہلاک ہوا. نمبر 4 وثیقا اس نے بھروسہ کیا, اعتماد کیا. نمبر 5 وفیقا وہ موافق ہوا. نمبر 6 وریسا وہ وارث ہوا. نمبر 7 وریحا وہ پرہیزگار ہوا. نمبر 8 وریما وہ سوج گیا. وریم کا کیا معنی؟ وریما سوج گیا, زخم چوٹ وغیرہ لگ گئی, سوج گئی, تو وریما اس کا لیے استعمال ہوتا ہے. نمبر 9 وریا چکماق سے آگ نکلی. چکماق بھائی آج کل تو اللہ نے آسانی فرما دی, آپ ماچس کی تیلی کے ذریعے آرام سے آگ جلا لیتے ہیں. قدیم زمانے میں دو پتھر ہوتے, ان کو آپس میں زور زور سے ٹکراتے اور اس کے ذریعے آگ جلاتے تھے, ان کو چکماک کہتے بھائی. اور وہ بڑا مشکل کام ہوتا آگ کو جلانا, اس لیے عموماً دیہات کے اندر یہ آسان کام نہیں تھا. تو دیہات والے ایک دوسرے سے پوچھتے بھائی, فلاں کے گھر آگ ہے اگر جل رہی ہے تو پھر وہاں سے تھوڑی سی جلا کر لے آتے بھائی, ورنہ خود جلانا پڑتی تو بڑا مشکل کام ہوتا بھائی. تو وریا چکماک سے آگ نکلی. نمبر 10 ولیا وہ قریب ہوا. نمبر 11 وعیرا کینا رکھا. نمبر 12 وجیرا سخت ناراض ہوا. نمبر 13 ولیہ وہ حیران ہوا، نمبر 14 وحیلا وہ بزدل ہوا، نمبر 15 وعیما نعمت کی دعا کی، نمبر 16 وطیعہ اس نے پیروں سے روندا، کسی چیز کے اوپر پیر رکھنا پیروں سے روندنا، وطیعہ اس نے پیروں سے روندا، نمبر 17 یئیسا وہ نا امید ہوا، 18 وقیہ اس نے خوشی سے کام کیا. یہ مثالیں دی انہوں نے، لیکن ان کے ساتھ مصدر ذکر کرنے چاہیے تھے. بھائی باپ کا تو پتہ چل رہا ہے، باپ کیا ہے؟ حسیبا یحسیبو، نعیما دیکھو لفظوں پہ، نعیما یا نعیمو، ومیقا یا میقو، وبیقا یا بیقو، وسیقا یا سیقو، وفیقا یا فیقو. تو افعال کا تو آپ کو پتا چل جائے گا، لیکن مصادر مختلف آتے ہیں ان کے، تو یہاں پر مصادر کو ذکر کرنا چاہیے تھا ان کو بھائی، ہر ایک کا. اگر آپ کو موقع ملا ان میں سے ہر ایک کے ساتھ لغت سے مصدر کو آپ کو لکھنا چاہیے بھائی. اور یہ یاد رکھو، اس میں سے صرف نعیمہ اور حسیبہ یہ دو صحیح ہیں، نعیمہ اور حسیبہ. باب حسیبہ ہے نا، تو حسیبہ اور نعیمہ یہ صحیح ہیں ہفت اقسام میں، باقی سارے آپ دیکھ لیں وہ سارے کے سارے معطل ہیں بھائی. کہ سارے کیا ہیں؟ معطل ہیں، حروف علت ان کے اندر آ رہے ہیں. آگے دیکھیے فائدہ، باب حسیبہ سے آنے والے الفاظ چونکہ معدود و محصور ہیں، معدود و محصور ہیں یعنی تھوڑے سے ہیں جو شمار کیے ہوئے ہیں، معدود کا معنی شمار کیے ہوئے، محصور کا معنی بھی شمار کیے ہوئے، جو بند ہیں کچھ تعداد ہیں ان کی خاص. تو کہتے ہیں باب حسیبہ سے آنے والے الفاظ چونکہ معدود و محصور ہیں، اس لیے اس باب سے آنے والے الفاظ کی تعداد ذکر کی جاتی ہے، چنانچہ متن میں 18 الفاظ درج کیے گئے، باقی الفاظ مندرجہ ذیل ہیں. اچھا انہوں نے سارے ذکر کر دیے بھائی، متن کی بات ہوئی، متن وہی فصول اکبری جس سے یہ خاصیات ابواب انہوں نے لی ہیں، اس متن میں کتنے لفظ ذکر؟ یہ کہہ رہے ہیں 18 ذکر ہیں، اور کل کتنے بتلائے ہیں مصنف نے؟ 32. تو باقی بھی ہم ذکر کر دیتے ہیں. وہ آگے دیکھیے، نمبر 1 واعقا جلدی کی اس نے، نمبر 2 وقیما غمگین ہوا، نمبر 3 وفیا سست ہوا، نمبر 4 وحیا پھٹا، نمبر 5 وحیمت حاملہ عورت نے کھانے کی چیز کی زیادہ خواہش کی، نمبر 6 وریحت عورت زیادہ موٹی ہو گئی، نمبر 7 وبیتا کمزور ہوا، نمبر 8 بعیسا تنگ حال ہوا، نمبر 9 وجیدا پایا، نمبر 10 وہینا کمزوری کی، نمبر 11 وجعا درد مند ہوا، نمبر 12 یا بیسا خشک ہوا، یا بیسا ہے یہ با ہے، یا بیسا خشک ہوا، نمبر 13 وہی ماں اس نے وہم کیا، نمبر 14 ولیغا کتے نے منہ ڈالا، کتا کسی برتن پانی وغیرہ میں منہ ڈالے تو اس کو کیا کہتے ہیں؟ ولوغ کہتے ہیں، ولوغ، ولیغا کتے نے منہ ڈالا، نمبر 15 حسیبا گمان کیا. واضح رہے کہ اس باب سے آنے والے الفاظ دوسرے ابواب سے بھی استعمال ہوتے ہیں، چنانچہ خود حسیبہ قرآن مجید میں باب سمیعہ سے بھی استعمال ہے. یہاں تک بات اچھی طرح سمجھ میں آ گئی؟ کدھر؟ یہ کتنے ہیں؟ 33 ہو گئے بھائی، یہ 18 پیچھے تھے اور 15 یہ، تو 33 ہو گئے. میں نے بتلایا بھائی کہ صاحب فصول اکبری کو 32 ملے ہیں، کتنے ملے؟ 32 ملے، تو ایک ان کو زائد مل گیا، 33 مل گئے، 33 ہو گئے. آپ کو ایک آدھ اور مل جاتا ہے اس کا بھی اضافہ کر سکتے ہیں. بس بتلانے کا مقصد یہ ہے کہ پوری عربی زبان میں یہ چند لفظ ہی آئے ہیں اس باب سے، اور الفاظ نہیں ہیں بھائی، یعنی تھوڑے سے لفظ ہیں، 3600 3200 3500، تو دیکھو یہ تو بہت تھوڑے سے ہیں. بات سمجھ میں آ گئی. آگے دیکھیے بھائی، ابواب ثلاثی مزید فی خاصیات باب افعال، اس باب کی 15 خاصیات ہیں. نمبر 1 تعدیہ، نمبر 2 تصغیر، نمبر 3 الزام، نمبر 4 تعریض، نمبر 5 وجدان، نمبر 6 سلب، نمبر 7 اعطاء ماخذ، نمبر 8 بلوغ، نمبر نو نمبر نو سیرورت، نمبر دس لیاقت، نمبر گیارہ حینونت، نمبر بارہ مبالغہ، نمبر تیرہ ابتدا، نمبر چودہ موافقت مجرد و تفعیل و تفاعل و استفعال، نمبر پندرہ مطاوعت مجرد و تفعیل. یہ پندرہ خاصیات ہیں باب افعال کی، اور پندرہ کا یہ معنی نہیں کہ یہ ہی پندرہ ہیں اور ہیں ہی نہیں، بعضوں نے ایک دو اس پر بھی زائد ذکر کی ہیں، لیکن یہ عام مشہور جو خاصیات ہیں وہ ذکر ہیں یہاں پر. نمبر ایک ہے تعدیہ. بھائی تعدیہ کسے کہتے ہیں؟ ادھر دیکھو، تعدیہ ابھی میں نے بتایا کہ کوئی فعل لازم ہو اس کو باب افعال میں لے جائیں تو وہ کیا بن جائے گا؟ متعدی. یعنی پہلے فعل لازم تھا، اس کے لیے مفعول نہیں چاہیے تھا، اب باب افعال میں لے گئے تو اب اس کے لیے مفعول چاہیے ہوگا. جیسے جلسہ کا معنی بیٹھنا، اس کے لیے مفعول نہیں چاہیے، لیکن اس کو باب افعال میں لے گئے اجلسہ، تو معنی کیا ہوا؟ بٹھانا، اب کسی دوسرے کو بٹھانا تو اس کے لیے مفعول چاہیے بھائی. یا اسی طرح دوسری مثال ہے خراجہ. خراجہ کا معنی خود نکلنا، لیکن اسی کو باب افعال میں لے گئے اخراجہ، تو اس کا کیا معنی ہوا؟ نکالنا، یعنی دوسرے کو نکالنا، تو اس کے لیے دیکھو مفعول چاہیے ہوگا بھائی. اور نیز یہ بھی یاد رکھیے، تعدیہ کی مختلف صورتیں ہیں. توجہ ہے، تعدیہ کا معنی متعدی بنانا. متعدی بنانے کی مختلف صورتیں ہیں. فعل لازم تھا اور باب افعال میں لے گئے تو کیا بن گیا؟ متعدی. تو دیکھو اس کو متعدی بنا دیا باب افعال میں لے جا کر. پہلے کیا تھا؟ توجہ ہے، پہلے کیا تھا؟ فعل لازم. مفعول چاہیے تھا؟ نہیں، اب مفعول چاہیے، تو یہ بھی تعدیہ ہے. اور کبھی کبھی وہ ایک مفعول چاہتا تھا وہ فعل، باب افعال میں لے گئے تو اب دو چاہے گا، یا پہلے وہ دو مفعول چاہتا تھا، اب باب افعال میں لے گئے تو تین مفعول چاہے گا. دیکھو مفعول بڑھ گئے، اس کو بھی تعدیہ کہتے ہیں. کیا کہتے ہیں؟ تو اس کو بھی تعدیہ کہتے ہیں. دیکھو خود بیان کر رہے ہیں، کہتے ہیں تعدیہ کے لغوی معنی ہے تجاوز کرنا، بڑھ جانا، اور اصطلاحی معنی ہے فعل لازم کو متعدی بنانا، اور فعل متعدی میں ایک اور مفعول کا اضافہ کرنا. اگر پہلے ایک مفعول چاہتا تھا تو اب دو چاہے، اور پہلے دو چاہتا تھا تو اب تین چاہے. یعنی اگر وہ فعل مجرد میں لازم ہے تو باب افعال میں متعدی بیک مفعول ہوگا، جیسے خرج زید، زید نکلا، باب افعال میں اخرج زید عمرا، زید نے عمر کو نکالا کہا جائے گا، دیکھو اب مفعول آ گیا. اسی طرح جلستو، میں بیٹھا، اور اجلستو زیدن، میں نے زید کو بٹھایا، متعدی بیک مفعول، باب افعال میں متعدی بدو مفعول ہو جاتا ہے. متعدی بیک مفعول، جو متعدی تھا ایک مفعول کو، وہ باب افعال میں متعدی بدو مفعول ہو جاتا ہے. کتنے مفعول ہو جاتے ہیں؟ دو ہو جاتے ہیں. جیسے حفر زید بئرن، زید نے کنواں کھودا، حفر کا معنی کھودنا، اور بئرن یہ مفعول ہے، کنویں کو کہتے ہیں. حفر زید بئرن، زید نے کنواں کھودا، اور باب افعال میں لے جاؤ احفرت زید بئرن، میں نے زید کو کنواں کھودنے میں مدد دی. اور شارحین اس کا ترجمہ کرتے ہیں احفرت زیدن بئرن، میں نے زید سے کنواں کھدوایا. حفرت بئرن، میں نے خود کنواں کھودا، اور احفرت زیدن بئرن، میں نے زید سے کنواں کھدوایا. یا اور مثال لے لو، فہیما اور افہما. فہیما کا معنی ہے سمجھنا، ایک مفعول چاہتا ہے، فہمت المسئلہ، تھا میں مسئلہ سمجھ گیا، اور میں کہتا ہوں میں نے زید کو مسئلہ سمجھا دیا، تو باب افعال میں لے جاؤں گا افہمت زیدن المسئلہ، تھا میں نے زید کو وہ مسئلہ سمجھا دیا. اب دیکھو دو مفعول ہو گئے، توجہ ہے. یہ اور مثال لے لو، عقل. عقل یا اکلو کا معنی ہے کھانا کھانا. عقل تو طعامن، میں نے کھانا کھایا، اسی کو باب افعال میں لے جاؤ، اب دو مفعول چاہے گا. اکلت زیدن طعامن، میں نے زید کو کھانا کھلایا. بات سمجھ میں آ رہی ہے؟ تو یہ مثالیں نوٹ کرتے جا رہے ہیں بھائی. جی، فہیما اور افہما، اکلا اور आ काला। आगे देखिए, मुतअद्दी ब दो मफूल, मुतअद्दी ब से मफूल हो जाता है, वो जो दो मफूल को मुतअद्दी हो वो मुतअद्दी ब से मफूल हो जाता है, तीन मफूलों को मुतअद्दी हो जाता है। जैसे आलिम तो जैदन फाजिलन, आलिमा दो मफूल चाहता है, आलिम तो जैदन फाजिलन, मैंने जैद को फाजिल जाना, मैंने जैद को फाजिल जाना। अब इसी को बाबी फाल में ले जाओ, क्या बनेगा? आलम तो अमरन जैदन फाजिलन, मैंने अमर को बतलाया कि जैद क्या है? फाजिल। अब देखो तीन मफूल आ गए, आलम तो अमरन जैदन फाजिलन। तो कहते हैं और बाबी फाल में आलम तो जैदन अमरन फाजिलन, मैंने जैद को बतलाया कि अमर फाजिल है। जी, दूसरा खासा है बाबी फाल का तस्गीर। तस्गीर के लुगवी माना है फेरना, यानी हालत बदलना, एक हालत से दूसरी हालत की तरफ बदलना, इसको क्या कहते हैं? तस्गीर। और इस्तिलाही माना है फाइल का मफूल को माखज वाला बनाना, फाइल का मफूल को माखज वाला बनाना। माखज से मुराद वो इसम है जो फेल का असल होता है, यानी जिससे फेल बना होता है। जैसे अशरक तुन नाला, भाई शिराक, तवज्जो है, शिराक, शिराक उन छोटा काफ है, शिराक कहते हैं तस्मे को, ये बूट वगैरह में बूट जिस बांधते हैं, बंद करते हैं, इस तस्मे को अरबी में क्या कहते हैं? शिराक। इसी शिराक से फेल बना लिया अशरका, अशरक तुन नाला, क्या मान, नाल जूते को कहते हैं, मैंने जूते को तस्मे वाला बना दिया, जूते को, देखा, तो ये अशरका, तो ये अशरका फेल किससे बना? शिराक से। और शिराक मस्तर है या तस्मे का नाम है? तस्मे का नाम है। तो देखो ये इसका माखस हुआ, माखस इसम भी हो सकता है इसमें जामिद वगैरह, और मस्तर भी हो सकता है। तो माखस से मुराद वो इसम है जो फेल का असल होता है। जैसे अशरक तुन्ना आला, मैंने जूते को तस्मे वाला बनाया। यहां फाइल मुतकल्लिम ने मफूल यानी अन्नाल को माखज यानी शिराक वाला बनाया, तो माखज शिराक है। बात समझ में आ गई? या और मिसाल ले लो, अहजन तु जैदन, हुजन हा जा नून, हुजन गम को कहते हैं, अहजन तु जैदन, क्या माना, मैंने जैद को गम वाला बना दिया, मैंने जैद को गमगीन कर दिया, किस तरह तर्जमा होगा, जाल तु जैदन जा हुजनीन, मैंने जैद को जा हुजन, क्या माना, जू माल का क्या माना, माल वाला, उसी को हालत नस्मी में क्या कहेंगे, जा माल, जाल तु जैदन जा हुजनीन, मैंने जैद को गम वाला बना दिया। अहजन तो बाबी फाल है ना, मैं तर्जमा बयान कर रहा हूं उसका, अहजन तो जैदन, क्या तर्जमा, जैद को गमगीन बनाए, अरबी में तर्जमा करो, जाल तो जैदन जा हुजनिन, या पिछले का तर्जमा करो, अशरक तो नाला, मैं जूते को तस्मे वाला बनाया, अरबी में तर्जमा करो, जाल तो नाला, मैंने बना दिया जूते को जा शिराकिन, तस्मे वाला। देखो माखस के साथ मैं तर्जमा बयान कर रहा हूं ना, माखस उसी में शिराक को ले आया उसी के अंदर। या वजउन दर्द को कहते हैं, वो जीम आइन, औ जातु जैदन, औ जात, क्या माना, दर्द वाला बना दिया यानी उसको तकलीफ दी, तो कैसे होगा अरबी में तर्जमा, जाल तु जैदन जा वजइन, मैंने जैद को दर्द वाला बना दिया। देखो वजउन माखज क्या है, वजउन, अशरका का माखज क्या था, शिराक, तो क्या कहेंगे, जाल तु नाला जा शिराकिन, और अहजन तु, अहजना का माखज क्या, हुजन, तो जाल तु जैदन जा हुजनिन, औ जातु, औजा का माखज क्या, वजउन, तो जाल तु जैदन जा वजइन। या और मिसाल ले लो, फितना, फितना माखज हो, अफतन तु जैदन, अफतन तु जैदन, क्या माना, جعل تو زیدن زا فتنتن، زید کو میں نے فتنے والا یعنی ماخذ والا بنا دیا. تصویر کسے کہتے ہیں؟ تصویر کسے کہتے ہیں؟ ابھی بتایا فاعل کا مفعول کو ماخذ والا بنا دینا. کتاب پر دیکھو فاعل کا مفعول کو ماخذ والا بنا دینا. تو دیکھو ان سب میں تصویر ہے. اشرکت النعل کیسے ہے تصویر؟ ماخذ کیا؟ شرا. تو جوتے کو شراک والا بنا دیا. جعلت النعل زا شراک. اسی طرح احزنت ماخذ کیا؟ حزن. تو جعلت زیدن زا حزن ماخذ والا بنا دیا. اور اوجعت ماخذ کیا؟ وجع. تو میں نے زید کو ماخذ والا بنایا یعنی جعلت زیدن زا وجع درد والا بنا دیا. اور افتنت زیدن کیا معنی؟ ماخذ کیا ہے؟ فتنہ. جعلت زیدن زا فتنتی. دیکھا مفعول کو کیا بنا دیا؟ ماخذ والا بنا دیا. ماخذ اچھی طرح بات سمجھ میں آ گئی. اب ماخذ میں نے آپ کو بتلایا تھا ماخذ کسے کہتے ہیں؟ جس سے وہ باب بنایا گیا ہے جس لفظ سے. وہی بیان کرنے لگے ہیں. کہتے ہیں فائدہ. ماخذ کے لغوی معنی لینے کی جگہ. ظرف کا صیغہ ہے نا جہاں سے آپ نے وہ باب لیا ہے بنایا ہے. تو ماخذ کے لغوی معنی ہے لینے کی جگہ. اور اصطلاح میں ماخذ ہر اس چیز کو کہتے ہیں جس سے فعل کو بنایا جائے یعنی جو فعل کے لیے اصل ہو خواہ اس میں جامد ہو یا مصدر. جیسے عراق عراق میں داخل ہوا فعل کا ماخذ عراق ہے. دیکھو عراق ایک ملک کا نام ہے اسی سے باب بنا لیا. کیا عراق کیا معنی؟ عراق میں داخل ہوا بھائی ماخذ میں داخل ہوا. اور اقطع فعل کا ماخذ کیا ہے؟ قطع. تو میں نے اس کو کاٹ دیا یعنی جعلتہ ذا قطعین میں نے اس کو قطع والا بنا دیا. بات اچھی طرح سمجھ میں آ گئی. چلیے بس کریں بھائی بس بھائی. ھذا ھو المرام اللہ اعلم بحقیقت الکلام.